गत हप्ता मैले चिनेको एउटा दम्पतिबाट इमेल पाएँ। त्यो इमेल उनीहरूसँग बेलुकीको खाना डिनर खाने बारेमा थियो। सुरुमा त्यो एकदमै राम्रो र आकर्षक लाग्यो र मलाई तुरुन्तै रिजर्भ गरिहाल्नु जस्तो मलाई भएको थियो। तर मैले केही समय रोकिने विचार गरेँ, हतार मैले केही पनि गरिनँ, मैले पर्खिने निर्णय गरेँ। भोलिपल्ट त्यही दम्पतिबाट मैले अर्को इमेल पाएँ जसमा यस्तो लेखिएको थियो, कृपया हिजोको इमेललाई व्यवस्था गरिदिनु होला, त्यो एउटा स्क्याम थियो, कसैले हाम्रो इमेल ह्याक गरेछ। धन्न मैले त्यो पहिलो इमेलमा आएको त्यो लिङ्क क्लिक गरिनँ। यदि मैले त्यो लिङ्क क्लिक गरेको भए त्यसको नतिजा के हुन्थ्यो मलाई थाहा छैन, सायद मेरो पनि इमेल ह्याक हुन सक्थ्यो। तर मैले किन त्यो इमेल क्लिक गरिनँ होला, किन मलाई त्यो इमेलमा केही गडबडी छ जस्तो लागिरहेको थियो। मैले त्यो इमेल सक्कली नभएर नक्कली हो भन्ने कुरा मैले चिनिहालेँ, किनकि मैले त्यो दम्पतिलाई राम्रै चिनेको थिएँ अनि मलाई यो स्प्याम अर्थात् फजुल भन्छ इमेल भन्ने कुरा पनि थाहा थियो। यस्तो इमेलहरू आउँछ भनेर मलाई थाहा थियो, यस्तो इमेलहरूको विषय मलाई जानकारी थियो र कतिजना यसको शिकार भइसकेको पनि मलाई थाहा थियो। एउटा जसरी झुटो इमेलहरू आउँछन् त्यसरी नै उहाँको नाउँमा झुटा शिक्षकहरू पनि आउनेछन् भनेर ख्रिस्टले पहिल्यैबाटै चर्चलाई चेतावनी दिइसक्नु भएको छ। ती शिक्षकहरू साँचो शिक्षकहरू भएको नाटक गर्छन् तर वास्तवमा तिनीहरूले मानिसहरूलाई सुसमाचारको सत्यताबाट बहकाएर टाढा लाने गर्दछन्। तर यति धेरै ख्रिस्टको र बाइबलको चेतावनीहरू हुँदाहुँदै पनि पहिलो शताब्दीका चर्चदेखि लिएर एक्काइसौँ शताब्दीका चर्चहरूसम्म झुटो शिक्षकहरूदेखि अछुत भने रहन सकेको छैन। केही चर्चहरूले ती झुटो शिक्षकहरूको शिक्षालाई आत्मसात गरेका छन्, अँगालेका छन् र साँचो बाइबलले शिक्षाबाट सुसमाचारबाट टाढा गइसकेका छन्। र अरू धेरै चर्चहरू भने त्यही त्यसैको खतरामा छन्, यदि सावधान भएनन् भने तिनीहरू पनि साँचो शिक्षाबाट भड्किनेछन्। र आज हामीले अध्ययन गर्न लागेको एफिसको चर्च त्यसैको एउटा उदाहरण हो। तपाईँसम्म बाइबलसम्म नै कृपया तपाईँले आफ्नो बाइबलमा पहिलो तिमथीको पत्रलाई पल्चाउनुहोस्। पहिलो तिमथीको पत्र तपाईँले पछाडिबाट खोज्नु सुरु गर्नुभयो भने यो पत्रलाई चाँडै भेटाउन सक्नुहुन्छ। आज हामी पहिलो तिमथी एक अध्यायको एकदेखि एघार पदसम्म हेर्नेछौँ। तपाईँले यसलाई पृष्ठ सङ्ख्या 1621 पाउन सक्नुहुन्छ, ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1621। यदि तपाईँको दायाँ बायाँ कसैलाई यो खण्ड भेटाउन गाह्रो भइरहेको छ भने यो पत्र भेटाउनलाई गाह्रो भइरहेको छ कृपया सहायता गर्नुहोला। आजबाट हामी पहिलो तिमथीबाट हाम्रो नयाँ वचनको श्रृङ्खला सुरु गर्दैछौँ र म तपाईँहरू सबैजनालाई यो पत्रसँग परिचित हुन म प्रोत्साहन दिन चाहन्छु। यसलाई तपाईँले आफ्नो व्यक्तिगत उपासनाको समयमा डिभोसनको समय पढ्न सक्नुहुन्छ, परिवारसँग पढ्न सक्नुहुन्छ, तर यो पत्रलाई लिएर तपाईँ परिचित हुनुहोस् ताकि शनिबारको दिन जसरी तपाईँ वचन सुन्दै जानुहुन्छ तपाईँलाई धेरै सजिलो हुनेछ। म तपाईँहरूलाई यस पत्रको बारेमा थोरै जानकारी दिन चाहन्छु, थोरै परिचय दिन चाहन्छु। प्रेरितको पुस्तक हामीले पढ्यौँ भने हामीलाई थाहा हुन्छ कि पावलले आफ्नो दोस्रो मिसनरी यात्राको क्रममा सुसमाचार सुनाउन जाने क्रममा एफिससमा पनि उसले पुगेर सुसमाचार प्रचार गरेका थिए। उनले त्यहाँ परमेश्वरको वचन सिकाउँदै करिब 3 वर्ष बिताएको हामी देख्छौँ र पावलको सेवकाईद्वारा मानिसहरूले यीशुलाई विश्वास गरेको छ अनि बप्तिस्मा लिएको छ र ती विश्वासीहरू चर्च ग्रुपमा एकसाथ भेला हुन थालेका हामी देख्छौँ र त्यो चर्चलाई नेतृत्व गर्न गोठालो गर्न पास्टरहरू पनि त्यहाँ नियुक्त गरिएका थिए र ती पास्टरहरूमध्ये एक तिमोथी आफै थिए जसलाई पत्र लेखिएको छ। र मलाई लाग्छ तिमोथी एफिसीमा भएको चर्चको प्रमुख पास्टर, सिनियर पास्टर, वरिष्ठ पास्टर भन्छ, लिड गर्ने पास्टर, नेतृत्वकारी पास्टर थिए। र तिमोथी जवान थिए तर जवान भए पनि तिमोथी एकदमै गिफ्टेड वरदान प्राप्त व्यक्ति थिए र समय सँगसँगै चर्चमा समस्याहरू आउन थाल्यो, जसरी प्रत्येक चर्चमा समस्याहरू आउँछ भित्रबाट बाहिरबाट। र चर्चमा समस्याहरू आउन थालेपछि पावलले तिमोथीलाई त्यो चर्चलाई नेतृत्व गर्न निम्ति चर्चमा उनी आराधनालाई सुव्यवस्थित गर्नको निम्ति र चर्चलाई झुटो शिक्षकहरूबाट जोगाउनको निम्ति मार्गदर्शन गर्दै यो पत्र लेखेका हुन्। अनि अब यो पत्र यसरी सुन्नुहुन्छ, सुरु हुन्छ, जसै म पढ्छु, कृपया तपाईँले आफ्नो बाइबलमा हेर्नुहोस्, पहिलो तिमोथी एक अध्यायको एक पददेखि एघार पदसम्म। हाम्रो मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रिस्ट येशूको आज्ञा अनुसार ख्रिस्ट येशूको प्रेरित पावलबाट एफिससमा मेरो साँचो बालक तिमोथीलाई परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रिस्ट हाम्रा प्रभु ख्रिस्ट येशूबाट अनुग्रह कृपा र शान्ति मिलोस्। म माकेडोनिया जाँदा तिमीलाई आग्रह गरे झैँ तिमी एफिससमै बस र झुटा शिक्षा सिकाउने मानिसहरूलाई त्यसो नगर्नु भनी कडा आज्ञा देऊ र तिनीहरू अनुमानका कुराहरू मात्र बढाउने दन्त्य कथाहरू र नटुङ्गिने वंशावलीहरूतिर नलागुन् बरु विश्वासमा रहेको ईश्वरीय तालिमतिर लागुन्। हाम्रो आज्ञाको लक्ष्य प्रेम हो जो शुद्ध हृदय असल विवेक र निष्कपट विश्वासबाट आउँछ। कुनै कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रा तर्कहरूमा अल्मलिएका छन्। तिनीहरू व्यवस्थाको शिक्षक हुने इच्छा गर्छन् तर आफैले बोलेका कुरा अथवा आफूले किचान गरेर भनेको कुरा तिनीहरू आफै बुझ्दैनन्। हामी जान्दछौँ कि यदि कसैले उचित रूपले व्यवस्था पालन गर्यो भने व्यवस्था असल छ। हामी यो पनि जान्दछौँ कि व्यवस्था असल मानिसको निम्ति होइन तर व्यवस्था भङ्ग गर्नेहरू र अनज्ञाकारीहरूको निम्ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूको निम्ति, ज्यानमाराहरूको निम्ति, व्याविचारीहरूको निम्ति, पुरुषगामीहरूको निम्ति, अपहरणकारीहरूको निम्ति, झुटा बोल्नेहरूको निम्ति, झुटा गवाई दिनेहरूका निम्ति र सत्य सिद्धान्तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्ति हो। यो मलाई सुम्पिएका परमधन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ। आजको वचनमा हामी एउटा मुख्य प्रश्नको जवाफ हेर्नेछौँ। मुख्य प्रश्नको जवाफ, हामीले चर्चलाई झुटो शिक्षकहरूबाट कसरी जोगाउन सक्छौँ? हामीले चर्चलाई झुटो शिक्षकहरूबाट कसरी जोगाउन सक्छौँ? र आजको यस खण्डमा, पाठमा चारवटा तरिकाहरू दिएको छ, चारवटा तरिकाहरू। पहिलो, प्रेरितहरूको शिक्षामा दृढ रहिरहेर, प्रेरितहरूको शिक्षामा दृढ रहिरहेर अर्थात् प्रेरितहरूको शिक्षामा लागिरहेर, पद एक र दुई। दोस्रो, चर्चको पुलपिटलाई सावधानीपूर्वक रक्षा गरेर। हामी चर्चलाई झुटो शिक्षकहरूबाट कसरी जोगाउन सक्छौँ? पहिलो, प्रेरितहरूको शिक्षामा दृढ भइ लागिरहेर त रहिरहेर। दोस्रो, चर्चको पुलपिटलाई सावधानीपूर्वक रक्षा गरेर, पद दुईदेखि चार। तेस्रो, सुसमाचारीय फ्रेममा प्रतिबद्ध रहेर, पद पाँचदेखि सात। सुसमाचारीय फ्रेममा प्रतिबद्ध रहेर। र चौथौँ, परमेश्वरको व्यवस्थालाई ठिक तरिकाले बुझेर र प्रयोग गरेर, परमेश्वरको व्यवस्थालाई ठिक तरिकाले बुझेर र प्रयोग गरेर, पद आठदेखि एघार। म फेरि दोहोऱ्याउन चाहन्छु, हामीले आजको वचनमा मुख्य प्रश्नको हामी एउटा मुख्य प्रश्न सोध्दैछौँ र त्यसको जवाफ हामी हेर्ने कोसिस गरिरहेका छौँ। र मुख्य प्रश्न, हामीले चर्चलाई झुटो शिक्षकहरूबाट कसरी जोगाउन सक्छौँ? यसको उत्तरमा चारवटा कुराहरू एक खण्डमा दिएको छ। पहिलो, प्रेरितहरूको शिक्षामा, दृढ रहिरहेर, चर्चको पुलपिटलाई सावधानीपूर्वक रक्षा गरेर। तेस्रो, सुसमाचारीय प्रेममा प्रतिबद्ध रहेर। र चौथो, परमेश्वरको व्यवस्थालाई ठिक तरिकाले बुझेर र प्रयोग गरेर। प्रेरितहरूको शिक्षामा दृढ रहिरहेर, चर्चको पुलपिटलाई सावधानीपूर्वक रक्षा गरेर, सुसमाचारीय प्रेममा प्रतिबद्ध रहेर, र चौथो, परमेश्वरको व्यवस्थालाई ठिक तरिकाले बुझेर र प्रयोग गरेर। सो हाउ एक्ज्याक्टली डु वी प्रोटेक्ट आवर चर्च फ्रम फल्स टिचर्स? दे आर फोर वेज given in our text today: by holding fast to the apostles' teaching, by carefully guarding the church pulpit, and by remaining committed to gospel-shaped love, and finally, by understanding and applying God's law properly. अब यो एकपछि अर्को बुदाहरू हामी हेर्दै जानेछौँ। यदि तपाईँ हाम्रो चर्चमा नयाँ आउनुहुन्छ भने र तपाईँ जुन चर्चबाट आउनु भएको छ तपाईँको ब्याकग्राउन्ड सायद यस्तो नहुनसक्छ, हामी तपाईँलाई धैर्य धारण गर्न आग्रह गर्दछौँ। र सक्नुहुन्छ भने तपाईँले पनि आफ्नो तपाईँले पाउनुभएको बुलेटिनको पछाडिपट्टि यो खाली ठाउँ दिएको छ, यसमा वचनहरू लेख्न सक्नुहुन्छ। यसको फाइदा के छ भने वचनको समयमा निदाउन यसले दिँदैन. ओके, सो हामीले आजको वचनमा चारवटा बुदा हेर्दैछौँ. अब एकपछि अर्को बुदा हामी हेर्दै जान्छौँ. पहिलो, प्रेरितहरूको शिक्षामा दृढ रहेर हामी हाम्रो चर्चलाई झुटो शिक्षकहरूबाट जोगाउन सक्छौँ, बचाउन सक्छौँ. प्रेरितहरू भन्ने बित्तिकै सायद तपाईँको माइन्डमा, मनमा, मनस्पटलमा धेरै कुराहरू आउला आजभोलि. धेरै स्वघोषित होइन प्रेरितहरू भएकाले धेरै चर्चहरू उनीहरूको कुरा सुन्ने कि नसुन्ने भनेर अन्यलमा परेका छन्. सो प्रश्न भने कि काठमाडौँ कम्युनिटी बप्तिस चर्चले प्रेरितहरूमा विश्वास गर्छ? सुरुमा स्पष्ट पारौँ, हामी प्रेरितहरूमा विश्वास गर्छौँ. तर छ, हामीले विश्वास गर्ने प्रेरितहरू सबै मरिसकेका छन्. हामी वर्तमान समयका प्रेरितहरू वा अगमवक्ताहरूमा विश्वास गर्दैनौँ. किन गर्दैनौँ? बाइबलीय प्रेरितहरू र आजको प्रेरितहरू बिच के भिन्नता छ? सायद तपाईँ सोध्नु होला. एकदमै ठुलो भिन्नता छ प्रेयरहरू, एकदमै ठुलो भिन्नता छ. हाम्रो पदमा, आजको खण्डमा, यस पदमा पावलले आफूलाई कसरी चिनाउँदैछ तपाईँले एकपल्ट हेर्नुहोस् त. पावलले यहाँ के भन्दैछ? हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रिस्ट येशूको आज्ञाअनुसार, ख्रिस्ट येशूको प्रेरित पावलबाट. सो पावलले आफैलाई ख्रिस्ट येशूको प्रेरित भनेर यहाँनिर परिचय दिँदैछन्. ध्यान दिनुहोस् कि पावलले आफ्नो मुख्य, आफ्नो पत्रको त्यो मुख्य भाग, मुख्य विषयमा उसले प्रवेश गर्नु अघि, सुरु गर्न अघि नै आफ्नो प्रेरित पदको त्यो अधिकारलाई उहाँले स्थापित यहाँनिर गरेको हामी देख्दछौँ पत्रमा. त्यसपछि आउने हरेक कुरा, अब पावलले भन्ने हरेक कुरा हाम्रो गम्भीर ध्यान र आज्ञाकारिताको योग्य छ, किनकि त्यो सिधै ख्रिस्टबाट आएको सर हुनेछ, किनकि पावल ख्रिस्टका प्रेरित हुन्. सो प्रेरित हुनुको अर्थ नै यही हो कि एक प्रेरित यस्तो एक व्यक्ति हो जसलाई चर्चको जग बसाल्न, सिकाउन, अगुवाई गर्न अधिकार दिएको छ. प्रेरितले जे भन्दथ्यो सारमा त्यो परमेश्वर आफैले भन्नुभएको कुरा हुन्थ्यो. सो पावल कसरी प्रेरित बनेको थियो? पावल आफैले भन्छन्, हाम्रा मुक्तिदाता परमेश्वर, हाम्रा आशा येशू ख्रीष्टको आज्ञा अनुसार, अर्थात् परमेश्वरको आज्ञाद्वारा पावल प्रेरित बने. सो धेरै समय अगाडि नै परमेश्वरको आज्ञाद्वारा प्रेरितको रूपमा सेवा गर्न पावल चुनिएका थिए. पावललाई कुनै पनि चर्चले प्रेरित नियुक्त गरेको थिएन, यो कुरामा हामी स्पष्ट हुनुपर्छ. पावललाई कुनै चर्च परिषदले प्रेरित नियुक्त गरेको थिएन. पावल आफैले आफूलाई प्रेरित नियुक्त गरेको थिएन, जसरी आज धेरैले गर्ने गर्छ. परमेश्वरले नै पावललाई प्रेरित नियुक्त गर्नुभएको थियो. तर हामी कसरी परमेश्वरले साँच्चै पावललाई प्रेरितको रूपमा सेवा गर्नको लागि चुन्नुभएको, नियुक्त गर्नुभएको भनेर हामी पक्काउन सक्छौँ, किनकि आज जसले पनि आफूलाई म पनि प्रेरित हुँ भनेर उसले दाबी गर्न सक्छ. तपाईँले सामाजिक सञ्जालमा कसैले म एक समय पास्टरको रूपमा सेवा गर्दै थिएँ तर परमेश्वरले मलाई अब प्रेरित हुन बोलाउनु भयो भनेर गवाही दिइरहेको तपाईँ सुन्न सक्नुहुन्छ. सो पावलले आफूलाई परमेश्वरद्वारा प्रेरितको रूपमा चुनिएको हुँ भनेर कसरी प्रमाणित गर्न सके? प्रिय, हामीले के बुझ्नुपर्छ भने पावलले केवल ख्रिस्टको प्रेरितको रूपमा उसलाई दाबी मात्र गरेको छैन, पावल धर्मशास्त्र अनुसार प्रेरित हुन योग्य पनि थिए. अर्थात् बाइबल अनुसार प्रेरित हुनको लागि कम्तीमा तीनवटा मुख्य योग्यताहरू चाहिन्थ्यो, अनि त्यो सबै योग्यताहरू पावलमा हामी देख्न सक्दछौँ. पहिलो योग्यता, प्रेरितहरू ख्रिस्टको पुनरुत्थानका प्रत्यक्षदर्शी अथवा साक्षी हुनुपर्दथ्यो. सबै खण्डहरू म पढ्न अहिले म भ्याउँदिनँ, तर तपाईँले खण्ड लेख्न सक्नुहुन्छ. प्रेरित एक अध्यायको 22 पद र पहिलो कोरिन्थी 9 अध्यायको 1 पद. सो पहिलो, प्रेरितहरू ख्रिस्टको पुनरुत्थानका प्रत्यक्षदर्शी साक्षी हुनुपर्दथ्यो. दोस्रो, प्रेरितहरूलाई ख्रिस्ट आफैले चुन्नुभएको, ख्रिस्ट आफैले नियुक्त गर्नुभएको र ख्रिस्ट आफैले पठाउनु भएको हुनुपर्थ्यो. प्रेरित 1:2 पद, लुका 6:13 पद, मत्ती 28:19-20 पद, युन्ना 20:21 पद. र तेस्रो, प्रेरितहरूको अधिकारलाई पुष्टि गर्ने, त्यहाँ चिन्ह र चमत्कार गर्ने त्यहाँ वरदानहरू पनि हुनुपर्थ्यो. प्रेरितहरूको अधिकारलाई पुष्टि गर्ने, उनीहरू साँच्चै प्रेरित हो है, उनीहरू झुटो प्रेरित होइन, साँचो प्रेरित हो भन्ने कुरालाई पुष्टि गर्ने त्यहाँनिर चिन्ह र चमत्कार गर्ने आश्चर्य कर्म गर्ने त्यहाँ वरदानहरू पनि हुनुपर्दथ्यो। मर्कुस 3 अध्यायको 14-15 पद, 2 कोरिन्थी 12 अध्यायको 12 पद। पावलमा यी सबै योग्यताहरू थिए, तर आधुनिक प्रेरितहरू, आज जति हामी सामाजिक सञ्जालमा हामीले सुन्ने प्रेरितहरू, अगमवक्ताहरू चाहिँ आफै नियुक्त भएका हुन्, उनीहरूलाई ख्रिस्टले नियुक्त गर्नुभएको होइन, उनीहरूले पुनरुत्थान हुनुभएको ख्रिस्टलाई देखेका छैनन्। र यदि उनीहरूले देखेको दावी गरे तापनि, प्रभु म कहाँ देखा पर्नुभयो भने तापनि, त्यसलाई प्रमाणित गर्ने कुनै त्यहाँनिर तरिकै छैन, किनकि त्यो बाइबलमा लेखेको छैन। यसबाहेक हिजो आजको प्रेरितहरूसँग धर्मशास्त्रका प्रेरितहरूको अधिकारलाई प्रमाणित गर्ने त्यो जस्तो चिन्ह र चमत्कार गर्ने त्यो वरदानहरूको पनि कमी छ। यदि उनीहरूले कुनै चिन्ह र चमत्कार गरेको दावी गरिहाले तापनि त्यो प्राय भ्रामक हुन्छ र झुटा हुन्छन्। अर्को महत्त्वपूर्ण कुरा हामीले बुझ्नै पर्ने कुरा, प्रेरितहरू र अगमवक्ताहरू चर्चको जग थिए, मण्डलीको उनीहरू जग थिए। एफिसी 2 अध्यायको 20 पदमा भनिएको छ, चर्च प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसाल निर्माण भएको छ र ख्रिस्ट येशु आफै चाहिँ मुख्य कुनै ढुङ्गो हुनुहुन्छ। सो कुनै पनि घरको जग एकचोटि मात्र बसालिन्छ, 5 तलामा तपाईँले नयाँ जग थपेको अहिले पनि देख्नुहुन्न। एकपल्ट जग बसालिसकेपछि अब हामी त्यसै माथि घरको संरचनालाई त्यसको मूल योजना अनुसार हामी निर्माण गर्दै जान्छौँ। त्यसै गरी चर्च प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि अर्थात् शिक्षामाथि बसालेर निर्माण भएको छ र ख्रिस्ट येशु आफू चाहिँ मुख्य कुनै ढुङ्गो हुनुहुन्छ। सो आजका चर्चका पास्टरहरू र शिक्षकहरूले प्रेरितहरूकै यही शिक्षालाई विश्वासयोग्यपूर्वक घोषणा गरेर र त्यसै जगमाथि निर्माण कार्य जारी राख्दछ। हाम्रो जीवन र हाम्रो मुक्तिको लागि हामीलाई चाहिने सबै थोक परमेश्वरले हामीलाई सबै कुरा उहाँको वचनमा पहिले नै दिइसक्नुभएको छ, आफ्नो प्रेरितहरूद्वारा, आफ्नो अगमवक्ताहरूद्वारा। र हाम्रो जिम्मेवारी भनेको त्यस सत्यतामा, त्यस वचनमा विश्वास गर्नु, त्यसको घोषणा गर्नु, त्यसलाई सिकाउनु र त्यसलाई व्यवहार उतार्नु, त्यसमै निरन्तर लागिरहनु हो। र हामीले हाम्रो चर्चलाई यही बलियो जगमाथि निर्माण गर्नुपर्छ। यसको अर्थ प्रियहरू, हामीलाई अब नयाँ शिक्षाको आवश्यकता छैन, हामीलाई नयाँ प्रेरितको आवश्यकता छैन, हामीलाई प्रकाशको आवश्यक छैन, नयाँ प्रकाशको हामीलाई आवश्यकता छैन, हामीलाई नयाँ दर्शनहरूको आवश्यकता छैन। बाइबल, परमेश्वरको वचन, पहिल्यै प्रेरितहरू, अगमवक्ताहरू, येशु ख्रिस्ट आफै, उहाँले बोल्नुभएको शिक्षाले भरिएको छ, जो सबैभन्दा महान प्रेरित र सबैभन्दा महान अगमवक्ता हुनुहुन्छ। र परमेश्वरको वचन हाम्रो निम्ति पर्याप्त छ। त्यसैले हामी प्रेरितहरूको, यो बाइबलले प्रेरितहरूको शिक्षामा लागिरहेर, दृढ रहिरहेर, त्यसप्रति आफूलाई समर्पित गरेर र विश्वासयपूर्वक प्रचार गरेर र हामी घोषणा गरेर चर्चलाई झुटा शिक्षकहरूबाट हामी जोगाउँछौँ। यसको अर्थ हरेक हप्ता तपाईँले मलाई यस पुलपिटबाट तपाईँको सामु वचन खोलेको र तपाईँलाई त्यो वचनमा यहाँ के लेखेको छ भनेर बताइदिएको तपाईँले अपेक्षा लिएर चर्च आउनुपर्ने हुन्छ। तपाईँले यदि यहाँ पास्टरले आज परमेश्वरले गोप्य रूपमा पास्टरमा भन्नुभएको कुरा मलाई बताइदिनुहुन्छ कि भनेर तपाईँ त्यो आशाले आउनुभएको छ भने तपाईँले आफ्नो आशालाई परिवर्तन गर्नुपर्ने हुन्छ। म यहाँ खडा भएर हरेक शनिबार परमेश्वरले मलाई हिजो राति यो देखाउनु भयो, त्यो देखाउनु भयो, हुन त मैले वचन अर्कै तयार गरेको थिएँ, बाटोमा आउँदा आउँदै परमेश्वरले मलाई यो दिनुभयो भनेर यदि म यहाँबाट भन्दैछु भने म त्यो भन्दै भन्दिनँ, भन्दैछु म तपाईँ होसियार हुनुपर्छ, तपाईँ गलत ठाउँहरू हुन्छ। मेरो जिम्मेवारी भनेको, मेरो काम भनेको परमेश्वर वचनले जे भन्छ त्यही बताउनु हो, त्यही कुरो बताउनु हो। सो प्रिय चर्च, हामी सोला स्क्रिप्टुरा अर्थात् केवल धर्मशास्त्रप्रति हाम्रो प्रतिबद्धतालाई दृढतापूर्वक समातेर चर्चलाई झुटो शिक्षाबाट हामी जोगाउँछौँ। परमेश्वरको वचन पर्याप्त छ। सो पावलले परमेश्वरको आज्ञाद्वारा आफूलाई ख्रिस्ट येशुको प्रेरित भन्छन् र यसै अर्थमा हामी कुनै पनि आधुनिक समयको प्रेरितहरूले त्यसो दावी गर्ने हामी आशा राख्न सक्दैनौँ। सो पावलले आफूलाई ख्रिस्टको प्रेरित भनी चिनाउँदाखेरि यहाँनिर उसले ऐतिहासिक र ईश्वरशास्त्रीय सन्दर्भमा पनि उसले यहाँ बोलिरहेको हामी देख्दछौँ। पावलले आफ्नो प्रेरितीय पद, परमेश्वर बचाउने काम अर्थात् हाम्रो उद्धारकर्ता परमेश्वरको त्यो क्रियाकलाप, गतिविधि, कामको परिणाम हो भनेर उसले यहाँ स्वीकार गरिरहेको हामी देख्दछौँ। यदि परमेश्वरले एक समय चर्चलाई सताउने सावल नाउँ गरेको व्यक्तिप्रति दया नदेखाउनु भएको भए जो अहिले पावल भएर पत्र लेखिरहेछन् उनी कहिले पनि प्रेरित बन्ने थिएन। यदि परमेश्वरले ख्रिस्ट जो हाम्रो आशा हुनुहुन्छ उहाँको जीवन मृत्यु र पुनरुत्थानद्वारा पावललाई नबचाउनु भएको भए संसारभरि सुसमाचार प्रेरितहरूद्वारा संसारभरि सुसमाचार फैलिने थिएन। त्यसैले पावलले आफ्नो पत्रको अभिवादनमा परमेश्वरको अनुग्रह दया र शान्तिको महत्त्वलाई यहाँनिर जोड दिन्छन्। पद दुईको अन्तिम वाक्यांशलाई तपाईँले हेर्नुहोस् न, यहाँनिर परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह कृपा र शान्ति मिलोस्। यो तिनवटा शब्द छ यहाँनिर, अनुग्रह कृपा र शान्ति। पापीले नपाउनु पर्ने त्यो मुक्ति पाउनु परमेश्वरको अनुग्रह हो, पापीले पाउनु पर्ने सजाय नपाउनु परमेश्वरको कृपा हो, र परमेश्वरको अनुग्रह कृपाको परिणाम भनेको शान्ति हो जसले पवित्र परमेश्वर पापी मानिसबीच मेलमिलाप ल्याउँदछ। यी सबै आशिषहरू अनुग्रह कृपा शान्ति पिता परमेश्वरबाट हाम्रो प्रभु येशू ख्रीष्टद्वारा भएर मार्फत हामी कहाँ आउँदछ। सो हामी चर्चलाई झुटो शिक्षकहरूबाट कसरी हामी बचाउँछौँ? बाइबलीय प्रेरितहरूको शिक्षामा आफैलाई समर्पित गरेर। दोस्रो, चर्चको पुलपिटलाई सावधानीपूर्वक रक्षा गरेर। दुईदेखि हामी त्यो चार पदमा हामी देख्न सक्दछौँ। चर्चको सुरक्षालाई को जिम्मेवार छ जस्तो लाग्छ तपाईँलाई? चर्चको यो पुलपिट सुरक्षित राख्ने, यसलाई जोगाउने जिम्मा कसको? कसै कसैले जिम्मेवार यी पास्टरको मात्र हो भन्छन्, अरूले चाहिँ यो चर्चको सदस्यहरूको भन्छन्। त सत्य कुरा के हो भने दुवैको, पास्टरको पनि हो सदस्यको पनि। पास्टर र सदस्य दुवै चर्चलाई झुटो शिक्षकहरूबाट सुरक्षित राख्नको लागि उत्तिकै उत्तरदायी जिम्मेवार छन्। सुरुमा हामी पास्टरको जिम्मेवारी हेरौँ। यो पत्र कसलाई सम्बोधन गरिएको थियो एकपल्ट ध्यान दिनुहोस्। पद दुईमा, यहाँनिर दुईमा तपाईँले देख्न सक्नुहुन्छ, विश्वासमा मेरो साँचो बालक तिमोथीलाई, अथवा ग्रिक भाषामा तिमोथियसलाई, पावलले तिमोथीलाई विश्वासमा आफ्नो साँचो बालक भनेर यो यहाँनिर सम्बोधन गरिएको देख्छ, अर्थात् आफ्नो छोरा भनेका छन्। तर तिमोथी पावलका शारीरिक अथवा जैविक छोरा थिएनन् भन्ने कुरामा हामी स्पष्ट छौँ। तिमोथी पावलका आत्मिक छोरा थिए। थुप्रै यसलाई अन्यथा तपाईँले नलिनुहोला, यहाँ पावलले कुनै आत्मिक बुबा छोराको सम्बन्ध स्थापित गरिरहेका छैनन् जसरी कोही कोही मानिसहरूले गर्ने गर्छन्। प्रेरितले दिएको शिक्षालाई पूर्ण रूपमा व्यवस्था गरेर उनीहरूले के गरे अथवा उनले गरेको हरेक कुराको नक्कल गर्नु ठिक होइन। त्यसो भए पावलले किन तिमोथीलाई यहाँ छोरा भन्दैछन्? किनकि पावलले नै उनलाई विश्वासमा डोर्याएका थिए, त्यसैले तिमोथीलाई छोरा भने भनी हामी अनुमान गर्न सक्छौँ, तर त्यस्तो होइन। दोस्रो, तिमोथी जब एक अध्यायको पाँच पद हामी पढ्दा के थाहा हुन्छ भने, तिमोथीले आफ्नै बज्जै हजुरआमा लोइस र आमा युनिसबाट सुसमाचार सुनेका थिए, र हजुरआमा र आमाको भक्तिपूर्ण त्यो जीवनबाट प्रभावित भएर तिमोथी विश्वासमा आएका थिए। कति आशिषको कुरा, तिमोथीको जीवनमा एकदमै गडली ईश्वर भक्त स्त्रीहरू हुनु कति ठुलो आशिष कुरा। हजुरआमा पनि एकदमै गडली प्रभुको भय मान्ने स्त्री, प्रभुको भय मान्ने भक्तिको जीवन जिउने स्त्री, आमा पनि प्रभुको भय मान्ने र भक्तिको जीवन जिउने स्त्री। आजको दिनमा पनि यस्ता स्त्रीहरू हाम्रो माझमा हुनु, यस्तो आमाहरू, यस्तो हजुरआमाहरू हाम्रो माझमा हुनु कति ठुलो आशिषको कुरा। हुनु त यो एकदमै नौलो कुरा हो, हिजो आजको दिनमा यो बिरानो, यो एकदम अनौठो कुरा हो। यो आजको दिनमा पनि आफ्नो छोराछोरीलाई सबैभन्दा ठुलो कुरा ख्रिस्ट दिने ईश्वर भक्त आमाहरू पाउनु कति ठुलो आशिषको कुरा हो। ओ आमाहरू, मलाई ध्यान दिएर सुन्नुहोस्, तपाईँको प्रभावलाई अरू कसैले प्रतिस्थापन गर्न सक्दैन। नो वान क्यान रिप्लेस यो इन्फ्लुएन्स। आमाहरू, तपाईँको स्थान अरू कसैले लिन सक्दैन, तपाईँको काम अरू कसैले गर्न सक्दैन, विद्यालयले गर्न सक्दैन, शिक्षकहरूले गर्न सक्दैन, बच्चा हेर्ने मानिसहरूले गर्न सक्दैन। परमेश्वर तपाईँलाई आफ्ना बच्चाहरूको त्यो बहुमूल्य प्राण सुम्पिदिनु भएको छ, त्यसैले ती प्राणहरूको व्यवस्था नगर्नुहोस्। जसरी हुन्छ उनीहरूलाई सुसमाचार दिनुहोस्, उनीहरूलाई ख्रिस्ट दिनुहोस्, जसरी तिमोथीलाई हजुरआमाले र आमाले ख्रिस्ट दिएका थिए। तिमोथीको जीवन परिवर्तनमा उसको हजुरआमा र आमाको ठुलो भूमिका छ। त्यही पनि पावलले तिमोथीलाई साँचो छोरा भनेर यहाँनिर भनिरहेको छ, किनकि पावलले तिमोथीलाई चेलापनमा हुर्काएका थिए, आत्मिक रूपमा पावलले तिमोथीलाई पालन पोषण गरेका थिए, सल्लाह दिएका थिए, मेन्टर गरेका थिए, अगुवाई गरेका थिए, तालिम दिएका थिए, सुसज्जित पारेका थिए। त्यसैले पावलले तिमोथीलाई यहाँनिर छोरा भनेर सम्बोधन गरेका हामी देख्दछौँ। र तिमोथीले पावलको जीवनमा ख्रिस्टको साँचो चेला हुनु भनेको के हो र ख्रिस्टको सेवक दास हुनु भनेको के हो त्यसको त्यो एकदमै जीवन्त उदाहरण देखेका थिए। यो पत्र लेखिँदासम्म तिमोथी 15 वर्षदेखि ठाउँ ठाउँमा यात्रा गर्दै र पावललाई सुसमाचार प्रचारमा सहायता गर्दै सेवकामा समय बिताइसकेका थिए। तिमोथीले पावलसँग बारम्बार सेवा गरेका र सेवकामा आफूलाई प्रमाणित गरेकाले, विश्वासीको प्रमाणित गरेकाले पावलले उनलाई आफ्नो प्रतिनिधिको रूपमा पनि थेस्लोनिकी जस्ता ठाउँमा अनि फिलिपी जस्ता चर्चहरूमा पठाउन थालेका थिए र पावलले तिमोथीलाई अहिले एफिससमा पठाएका छन्। पावल अहिले एफिससमा, तिमोथी अहिले एफिससमा छन् र तिमोथी अहिले एफिससको चर्चको पास्टर हुन्। त्यसैले पहिलो तिमोथीलाई हामी पास्टरले पत्र पनि हामी बताउँछौँ र पावलले तिमोथीलाई प्रेरितको कामलाई निरन्तरता दिनलाई निर्देशन दिइरहेका हामी दिँदैछौँ र यस्तो अवस्थामा पावलले आफ्नै कामलाई निरन्तरता दिने निर्देशन दिँदैछन्। त्यसैले एक पास्टरको रूपमा तिमोथी चर्चलाई झुटो शिक्षकहरूबाट सुरक्षित राख्न यहाँनिर जिम्मेवार थिए। र पद 3 हेर्नुहोस् न, म माकिरोनिया जाँदा तिमीलाई आग्रह गरे चाहिँ तिमी एफिससमै बस र झुटा शिक्षा सिकाउने मानिसहरूलाई त्यसो नगर्नु भन्ने कडा आज्ञा दियो। पावलले तिमोथी र उनका सहकर्मीहरूलाई आफूले पहिले नै निर्देशन दिएअनुसार झुटो शिक्षकहरूलाई चुप लगाउनको लागि एफिससमै रहन आग्रह गरेका हामी देख्दछौँ। यी झुटो शिक्षकहरू को थिए? सायद यी झुटो शिक्षकहरू एफिसस चर्चभित्रका मानिसहरू थिए वा वरपर चर्चका वरपरका चर्चहरूबाट आएका अरू मानिसहरू थिए। मलाई लाग्छ झुटो शिक्षकहरू चर्चका केही प्रभावकारी व्यक्तिहरू थिए, सायद उनीहरू चर्चका अगुवाहरू थिए, एल्डरहरू थिए। र मैले यो विश्वास गर्नु 3 कारणहरू छ, किनकि पहिलो झुटो शिक्षकहरू शिक्षकको रूपमा यहाँ चिनिन चाहिरहेको हामी देख्दछौँ, शिक्षक रूपमा उनीहरू चिनिन चाहिरहेको हामी देख्दछौँ। दोस्रो कुरो, पावलले पहिले नै यहाँ हुमेनियस र अलेक्जेन्डर जस्ता व्यक्तिलाई शैतानको हातमा सुम्पिसकेको कुरा यहाँ गर्दछ, जो एक समय चर्चभित्रका मानिसहरू थिए, साथै चर्चका अगुवाहरू थिए। र दोस्रो तिमोथी 2:17-18 पद अनुसार हुमेनियसले पुनरुत्थान त भइसकेको छ भनेर सिकाउँथे। र यसो भने झुटो शिक्षकहरू आज पनि हाम्रो माझमा हामी पाउँदछौँ। र तेस्रो कारण भनेको, पावलले एल्डरहरूको योग्यता र अनुशासनको बारेमा पनि निर्देशनहरू दिन्छन्, जसमा सबैलाई स्वत इच्छा हुने बित्तिकै एल्डर बनाइनु हुँदैन भनेर त्यहाँनिर बताइएको छ। उनीहरूसँग त्यहाँनिर विभिन्न योग्यताहरू हुनुपर्छ, साथै त्यहाँ पाप गर्ने एल्डरहरूको केसमा के गर्ने भनेर त्यहाँनिर पावलले निर्देशन पनि दिएका छन्। यदि पाप गर्ने त्यहाँ एल्डरहरू छन् भने उनीहरूमाथि चर्च अनुशासनको प्रक्रिया चलाउनुपर्छ भनेर पावलले यहाँनिर जोड दिएका हामी पाउँछौँ। सो एक पास्टर रूपमा तिमोथीको जिम्मेवारी भनेको यी मानिसहरूलाई सामना गर्न हो, यी झुटा शिक्षकहरूलाई चर्चमा प्रचार गर्नबाट रोक्नु हो, चर्चलाई झुटो शिक्षकहरूबाट जोगाउनु हो र चर्चलाई साँचो शिक्षामा अगुवाई गर्नु हो। अर्को शब्दमा पावलले तिमोथीलाई यसो भन्दै थिए, ती झुटो शिक्षकहरूलाई पुलपिट नसुम्प, तिनीहरूलाई माइक्रोफोन नदेऊ, उनीहरूलाई बोल्ने मौका नदेऊ। पक्कै पनि झुटो शिक्षकहरू झुटो शिक्षक लेखिएको त्यो टोपी वा टी सर्ट लगाएर आउँदैन। उनीहरू जैमसी म झुटो शिक्षक, मलाई पनि यसो चर्चमा कहिलेका झुटो शिक्षक प्रचार गर्न दिनुहोस् न, मौका दिनुहोस् न भन्दै उनीहरू आउँदैनन्। उनीहरू सुसमाचारको साँचो शिक्षकको रूप वेश धारण गरेर आउँछ, तर एकपल्ट उनीहरूले पुलपिट पाइसकेपछि उनीहरूले आफ्नो झुट फैलाउन थाल्छ। तर झुटो शिक्षा भनेको के हो? हामीले झुटो शिक्षाको बारेमा कुरा गरिरहेको छौँ। झुटो शिक्षकहरूले सिकाउने झुटो शिक्षा चाहिँ के हो? हामी कस्तो शिक्षालाई झुटो भन्छौँ? झुटो शिक्षा भन्ने शब्द एउटा ग्रिक शब्द, आज ग्रिक शब्दमा चल्दैछ, ग्रिक शब्द हेटेरोडिडास्कालेइनबाट आएको, जसको अर्थ हुन्छ फरक शिक्षा, अजीब शिक्षा, अनौठो शिक्षा, परमेश्वरको वचनबाट टाढा लाने शिक्षा, परमेश्वरको वचनसँग नमिल्ने शिक्षा, सुन्दा आकर्षक सुनिन्छ, मनमा छुन्छ, सुनौ सुनौ लाग्छ, मजा आउँछ, रमाइलो हुन्छ, तर परमेश्वरको वचनमा पाइने ख्रिस्टको त्यो सही साँचो सिद्धान्तसँग त्यो कति पनि मेल खाँदैन। त्यो हो झुटो शिक्षा। प्रेरितीय शिक्षासँग बाज्ने कुनै पनि शिक्षा झुटो शिक्षा हो। सारांश भन्नुपर्दा धर्मशास्त्रका मुख्य सिद्धान्तहरू जस्तै त्रिएक परमेश्वर, बाइबल, मुक्ति, ख्रिस्ट, परमेश्वरको स्वभाव, पवित्र आत्माको काम, विश्वासद्वारा मात्र धर्मीकरण र चर्च जस्ता विषयमा ऐतिहासिक रूपमा सिकाइएका र विश्वास गरिएका कुराहरूसँग बाज्ने कुनै पनि शिक्षालाई हामी झुटो शिक्षा भन्दछौँ। यदि कसैले बाइबलमा पनि त्रुटिहरू छ, परमेश्वर झुट बोल्नुहुन्छ, धर्मशास्त्रको शैक्षणीय पुस्तकहरू पर्याप्त छैन, हामीलाई थप प्रकाशको आवश्यकता छ भने सिकाउँछ भने त्यो झुटो शिक्षा हो। यदि कसैले मुक्ति केवल ख्रिस्टमाथिको भरोसाद्वारा मात्र सम्भव छैन तर परमेश्वरको निगाह पाउनको लागि असल कामको पनि आवश्यकता छ भनेर सिकाउँछ भने त्यो झुटो शिक्षा हो। यदि कसैले ख्रिस्ट पूर्ण रूपमा परमेश्वर र पूर्ण रूपमा मानिस हुनुहुन्न भन्ने कुरालाई अस्वीकार गर्छ, मानिस हुनुहुन्छ भन्ने कुरालाई अस्वीकार गर्छ भने ख्रिस्टको पाप रहितता, ख्रिस्टको क्रुसको प्रायश्चितको मृत्यु, ख्रिस्टको शारीरिक पुनरुत्थानलाई कसैले इन्कार गर्छ भने त्यो झुटो शिक्षा हो। यदि कसैले पिता पुत्र र पवित्र आत्मा गरी तीन व्यक्तिहरूको रूपमा अनादिकालदेखि अस्तित्वमा रहनुहुने त्रिएक परमेश्वरको सिद्धान्तलाई अस्वीकार गर्छ वा त्रिएकतामा थप्छ भने वा माता परमेश्वरको बारेमा कुरा ल्याउँछ भने त्यो झुटो शिक्षा हो। यदि कसैले परमेश्वर झुटो बोल्नुहुन्छ, परमेश्वरले पनि पाप गर्नुहुन्छ, परमेश्वरमा पनि त्यो एउटा अन्धकारमय पक्ष छ भने दावी गर्छ भने त्यो झुटो शिक्षा हो। यदि कसैले ख्रिस्ट पहिले नै फर्किसक्नु भएको छ, कोरियामा चाइनामा आइसक्नु भएको छ, ख्रिस्टको दोस्रो आगमनको हामीले प्रतीक्षा गर्नु पर्दैन भनेर कसैले सिकाउँछ भने त्यो झुटो शिक्षा हो। यदि कसैले पवित्र आत्मा कामलाई अस्वीकार गर्छ वा पवित्र आत्मा कामलाई सैतान काम हो भनी भन्छ भने त्यो झुटो शिक्षा हो। यदि कसैले पश्चाताप र विश्वास बिना पनि ख्रिस्टमाथि विश्वासै नगरी पनि परिवर्तित जीवन नजी पनि सबै मानिसहरू बचाइनेछन् भने सिकाउँछ भने त्यो झुटो शिक्षा हो, त्यो झुटो शिक्षा हो। र एफिससमा भएका झुटो शिक्षकहरू पनि यही कुरामा दोषी थिए। यस पत्रको अध्याय 4 अनुसार केही झुटो शिक्षकहरूले विवाह निषेध गर्थे र केही खानेकुराहरूको सम्बन्ध भोजनको सम्बन्धमा उनीहरूले प्रतिबन्ध लगाइरहेको थिए। अर्को शब्दमा उनीहरूले त्यहाँनिर तपस्वीवाद अथवा सन्यासवाद अर्थात् मानव निर्मित आत्मत्याग, आफूलाई यताना दिने कुराहरू, आफूलाई भोकभोकै राख्ने कुराहरूलाई, शरीरलाई सास दिने कुराहरूलाई उनीहरूले बढुवा दिइरहेका थिए मुक्तिको खातिर, मुक्ति पाउनको निम्ति। र ती झुटो शिक्षकहरूले परमेश्वरको वचन सिकाउनुको सट्टा, साँचो सुसमाचार घोषणा गर्नुको सट्टा, यीशु ख्रीष्टलाई मात्र हाम्रो मुक्तिदाताको रूपमा उच्च पार्नुको सट्टा र मानिसहरूलाई पश्चाताप गर्न र विश्वास गर्न आह्वान गर्नुको सट्टा यी मानिसहरूले झुटो शिक्षकहरूले काममा आधारित मुक्तिको बारेमा शिक्षा दिइरहेका थिए। साथै उनीहरू शिक्षा सिकाउने मात्र होइन दन्ते कथाहरू, झुटो शिक्षा सिकाउने कुरा मात्र होइन दन्ते कथाहरू र नटुङ्ग्ने यानि वंशावलीहरूतिर पनि उनीहरूले लागिरहेका थिए। पावलले यानि दन्ते कथा र नटुङ्ग्ने वंशावली के थियो भनेर ठ्याक्कै हामीलाई यहाँ व्याख्या गरिदिएको थियो, तर हामीलाई के थाहा छ भने कि ती प्रेरितहरूको शिक्षामा ती सबै दन्ते कथाहरू, नटुङ्ग्ने वंशावलीहरू त्यो प्रेरितको शिक्षामा आधारित थिएनन्। त्यसको सट्टामा ती सबै दन्ते कथाहरू, ती सबै नटुङ्गिने वंशावलीहरू मानव निर्मित कुराहरू थिए, मानव निर्मित कुराहरू। र धेरै बाइबलका शिक्षकहरूले यी यहुदी दन्ते कथाहरू हुनसक्छन् भनेर भनेका छन्, जुन परमेश्वरको वचनको सत्यताको विकल्पको रूपमा त्यहाँनिर प्रस्तुत गरिएका कथाहरू हुनसक्छन्। अर्कोतर्फ वंशावलीले सम्भवतः पारिवारिक वंश र पुर्ख्यौलीमा आधारित काल्पनिक कथाहरूलाई सङ्केत गर्छ, अन्तत ती सांसारिक कल्पित कथाहरू भन्दा अरू बढी केही पनि थिएनन्। र उनीहरूले जुनसुकै रूप लिए पनि उनीहरूले त्यो प्रबोधन गरेको, उनीहरूले बढुवा दिएको, सिकाएको, जोड दिएको हरेक कुरा परमेश्वरको वचनसँग मेल खाँदैन थियो। र यस प्रकारको झुटो शिक्षाले चर्चको जीवनमा ठुलो प्रभाव पार्छ र पावलले स्पष्टमा यहाँ भनिरहेको छ यसले कस्तो प्रभाव पार्छ भनेर हामीलाई। तिनीहरूले विश्वासबाट हुने परमेश्वरको कामभन्दा अनुमानका कुरालाई मात्र बढुवा दिन्छन्। अर्थात् तपाईँले 4 पद हेर्नुभयो भने देख्नुहुन्छ, तर तिनीहरू अनुमानका कुराहरू मात्र बढाउने दन्ते कथाहरू र नटुङ्गिने वंशावलीतिर नलागुन्, बरु विश्वासमा रहेको ईश्वरीय तालिमतिर लागुन्। परमेश्वरको वचन सिकाउनुको उद्देश्य यसको लक्ष्य भनेको परमेश्वरमाथिको हाम्रो भरोसालाई अझ बलियो बनाउनु हो र विश्वासीहरूलाई हामीलाई धार्मिक जीवन जिउनतर्फ डोर्याउनु हो। तर यसको विपरीत झुटा शिक्षकहरूले त्यसको ठिक विपरीत ठिक उल्टो गर्छन्। तिनीहरूले शङ्का उत्पन्न गराउँछ, केवल अनुमानहरूलाई बढुवा दिन्छन्। हाम्रो बाइबलले भन्दछ कि साँचो शिक्षाको उद्देश्य विश्वासमा ईश्वरीय तालिमतिर डोर्याउनु हो, तर झुटो शिक्षकहरूले त्यसो गर्दैन। त्यो पदको यो अन्तिम वाक्यांश विश्वासमा रहेको ईश्वरीय तालिमतिर लागुन् भन्ने यो वाक्यांश छ। यो वाक्यांशलाई फरक फरक बाइबलमा फरक तरिकाले यसलाई अनुवाद गरिएको छ। पुरानो हाम्रो नेपाली पवित्र बाइबलले यसो भन्छ, यस्ता कुराहरूबाट खालि विवाद उत्पन्न हुन्छ अनि परमेश्वरको काममा सहायता हुँदैन। सरल नेपाली बाइबलले यसरी व्याख्या गर्छ कि विश्वासले बुझिने परमेश्वरको योजनामा, जुन उद्धारको योजना छ, त्यसमा शङ्का मात्र यसले बढाउँछ। एउटा अनि फेरि कन्टेम्पोररी समकालीन संस्करणले यसलाई यसरी राखिदिएको छ, विश्वासद्वारा हुने परमेश्वरको कामभन्दा शङ्का उपशङ्खालाई बढुवा दिन्छ। यी सबै अनुवादहरूको जोड एउटै छ। झुटो शिक्षकहरूले मानिसहरूलाई मुक्ति पाउनको लागि केवल ख्रिस्टमा मात्र भरोसा गर्नुको साटो आफ्नै मानवीय प्रयासहरू, असल कामहरू, कर्मकाण्डहरू, विधिहरूमा भरोसा गर्न लगाउँदछ। एक वाक्यमा हुनुपर्दा तिनीहरू झुटो शिक्षकहरू सुसमाचारको विषयमा गलत छन्। फलस्वरूप उनीहरूको शिक्षाले मुक्तिको निश्चयता र शान्ति ल्याउनुको सट्टा त्यहाँ शङ्का ल्याउँछ र त्यहाँ डर ल्याउँछ। झुटो शिक्षकहरूले मानिसहरूलाई साँचो सुसमाचारबाट टाढा लान्छ, फरक सुसमाचारतर्फ लान्छ, समृद्धि नामक सुसमाचारतर्फ लान्छ, मानवीय दर्शनतर्फ लान्छ, व्यक्तिगत अनुभव, सपना र काल्पनिक भविष्यवाणीहरूतर्फ उनीहरूले डोर्याउँदछ। उनीहरूको नारा ख्रिस्टको अनुग्रह र पर्याप्ततामा पूर्ण रूपमा भरोसा गर्नुको साटो जहिले पनि यस्तो हुन्छ, आफैमा भरोसा गर, आफ्नो कामहरूमा भरोसा गर, आफ्ना प्रयासहरूमा भरोसा गर। र धेरै मानिसहरूले यसोलाई हेरेर यसो ख्रिस्ट सबै उहाँले तिरिदिइसक्नु भयो, मेरा पापहरू सबै क्रुसमा टाँगिएको छ, म धर्मी ठरिएको छु, मैले छुटकारा पाएको छु, मेरो पाप क्षमा भएको छ भनी घोषणा गर्नुको साटो उनी आफैलाई हेर्न थाल्छन् र उनी सोच्छन्, मलाई अझ धेरै राम्रो हुनुपर्छ, मैले अझै धेरै प्रयास गर्न आवश्यक छ, मैले मुक्ति पाउनको लागि अझ धेरै नैतिकवान, असल र अझ धेरै धर्मी हुन आवश्यक छ भनेर भन्छन्। त्यसरी सोच्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि थिए। डोनाल्ड ट्रम्पले हालसालै यस्तो भनेका थिए एउटा प्रेस मिटमा, यदि मैले मध्यपूर्वी देशमा रहेका युद्ध अन्त गरेर हजारौँ मानिसको ज्यान बचाउन सकेँ भने सायद म स्वर्ग जान्छु। गलत। मानिस आफ्नो कर्मद्वारा, धर्मकर्मद्वारा गरिबलाई सहायता गरेर, वृक्षरोपण गरेर, बागमती सफा गरेर, युद्ध अन्त गरेर मुक्ति पाउन सक्दैन। यसकारण तिमोथीको जिम्मेवारी चर्चको पुलपिटलाई रक्षा गरेर मण्डलीलाई, चर्चलाई झुटो शिक्षकहरूबाट जोगाउनु थियो। ख्रिस्टले खटाउनु भएको गोठालोको रूपमा तिमोथी लगायत सबै पास्टरहरूको प्राथमिक जिम्मेवारी भनेको चर्चलाई, ख्रिस्टको बगाललाई, परमेश्वरको बगाललाई बुवासाहरू जस्ता झुटो शिक्षकहरूबाट जोगाउनु। यसको अर्थ चाहे पिएचडी गरेको मानिस चर्चमा आओस्, चाहे उनीहरू सेता छाला गरेका मानिसहरू हुन्, पास्टरले कसैलाई पनि सपोर्टको लागि, सहायताको लागि, अवसर वा लोकप्रियताको लागि त्यस्तो चर्चको पुलपिट सुम्पिनु हुँदैन। पास्टर अल्छे भएर जो पाए त्यसलाई चर्चको पुलपिटमा उभिन दिनु हुँदैन। पास्टरको बोलावट लगनशील र विश्वासयोग्य भएर निरन्तर वचन प्रचार गर्नु हो। र कहिलेकाहीँ पास्टरले कहिलेकाहीँ आफूले भरोसा गर्न सक्ने र समान विचारधारा भएका पास्टर मित्रहरूलाई वचन प्रचारको लागि उसले बोलाउन सक्छ, पुलपिट दिन सक्छ, तर त्यतिखेर पनि उसले सावधानी अपनाउनुपर्छ। तर प्रिय, चर्चको पुलपिट रक्षा गरेर चर्चलाई झुटो शिक्षकहरूबाट जोगाउने जिम्मेवारी केवल पास्टरको मात्र होइन, एक चर्चको सदस्यको रूपमा यो तपाईँहरू प्रत्येकको जिम्मेवारी हो। त्यसैले यदि झुटो शिक्षा वा झुटो सुसमाचार चर्चमा भित्रियो भने तपाईँले पास्टरलाई मात्र दोष दिनु मिल्दैन, दोष तपाईँको पनि हुन जान्छ। एकपल्ट गलातीको विश्वासीलाई लेखेको पत्र याद गर्नुहोस् त, जब गलातीको विश्वासीहरू भिन्नै सुसमाचारतिर लागिरहेका थिए, पावलले पास्टरहरूलाई होइन तर गलातीका सम्पूर्ण चर्चलाई पत्र लेखेर उनीहरूलाई जवाफ दिई ठहराउँदै भने, मलाई आश्चर्य लागिरहेको छ कि ख्रिस्टको सुसमाचारको अनुग्रहमा तिमीहरूलाई बोलाउनु हुनलाई यति चाँडै त्यागेर तिमीहरू सबै विश्वासीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ, वास्तवमा अर्को सुसमाचार छैन। पावरले चर्चका गलतीको चर्चका पास्टरलाई चाहिँ भन्दैन कि मलाई आश्चर्य लागेको छ कसरी तिमीहरू पास्टर भएर चर्चमा झुटो शिक्षा सिक्न दिइरहेको छौ. होइन, पावल चर्चका विश्वासीहरूसँग यहाँ बोलिरहेका छन्. हामी यस्तो समाजमा जिइरहेका छौँ जसले बहुलवादको सम्मान गर्छ. तपाईँको आफ्नै सत्यता छ, तपाईँ पनि सत्य हुनुहुन्छ, ठिक हुनुहुन्छ, म पनि ठिक छु, मेरो आफ्नै सत्यता छ. र दुःखको कुरा यो मानसिकता चर्चभित्र पनि भित्रिएको छ, चर्चमा पनि, मण्डलीमा पनि भित्रिएको छ. मानिसहरू भन्छन् कसैलाई पनि झुटो नभन, अरूलाई झुटो भन्ने तिमी गो, सबैले आफआफ्नो काम गर्न देऊ, तिमी तिम्रो काममा लाग, अरूलाई अरूको काममा लागदेऊ. तर चर्च, मेरो कुरा सुन्नुहोस्, सत्यताले महत्त्व राख्छ, सुसमाचारले महत्त्व राख्दछ, चर्चले महत्त्व राख्दछ, ख्रिस्टको साँचो सिद्धान्तले महत्त्व राख्दछ. त्यसैले हामीले चर्चलाई झुटो शिक्षकहरूबाट जोगाउनुपर्छ, झुटा शिक्षाबाट जोगाउनुपर्छ. र एक सदस्यको रूपमा चर्चको विश्वासको हामी त्यो कसरी गर्न सक्छौँ? हामीले यही चर्चको पुलपिटलाई, यसलाई सुरक्षित राखेर, चर्चको पुलपिटलाई सुरक्षित राखेर, मैले यो काठको कुरा गरिरहेको छैन, यहाँबाट प्रचार हुने कुरालाई निगरानी गरेर. तर त्यो हामी कसरी गर्छौँ? म तपाईँलाई पाँचवटा व्यावहारिक सुझाव दिन चाहन्छु, पाँचवटा व्यावहारिक सुझावहरू. पहिलो, वचनको व्याख्यात्मक श्रोता बनेर, पहिलो वचनको व्याख्यात्मक श्रोता बनेर म बुझाउँछु यो भनेको यो बाइबलको व्याख्या सुन्ने बानीको विकास गरेर. ओके, यो बाइबललाई मैले व्याख्या गरिरहेको छु, यसलाई सुन्ने बानीको विकास गरेर, यसको अर्थ परमेश्वरको वचनलाई ध्यान दिएर सुन्नलाई तपाईँ तयार भएर चर्च आउनुपर्ने हुन्छ, र तपाईँ चर्चभित्र पनि तपाईँ वचन सुन्नलाई एकदमै एकदमै तपाईँले आफ्नो ध्यान दिनुपर्ने हुन्छ. सो वचनको समयमा यसको अर्थ तपाईँहरू नसुत्नुहोस्, आफ्नो मनलाई यताउति बहकिन नदिनुहोस्, आफ्नो फोन नचलाउनुहोस्, अरूसँग च्याट गर्न सुरु नगर्नुहोस्, आफ्नो बाइबल खोल्नुहोस्, वचन टिप्नुहोस्, मैले भनेको कुरालाई धर्मशास्त्रले लेखेको कुरासँग दाँच्नुहोस्. दोस्रो, बाइबलसँग तपाईँ परिचित भएर, बाइबलसँग परिचित भएर, तपाईँ आफैलाई थाहा नभएको कुराको तपाईँ रक्षा गर्न सक्नुहुन्न. त्यसैले परमेश्वरको वचनको एक समर्पित विद्यार्थीहरू होस्, बाइबल पढ्नुहोस्, हरेक दिन परमेश्वरको वचनमा समय बिताउनुहोस्, र बाइबललाई बुझ्नलाई सहायता गर्ने अरू धर्मशास्त्र सम्बन्धी लेखिएका पुस्तकहरू पनि पढ्नुहोस्. बाइबल खोल्नलाई केवल शनिबारको दिन नपर्खाउनुहोस्, हरेक दिन बाइबल खोल्नुहोस् र पढ्नुहोस्, बाइबल लेखेको कुरासँग परिचित हुनुहोस्. तेस्रो, चर्चको एक समर्पित सदस्य बनेर, यदि तपाईँ चर्चको भेलामा उपस्थित हुनुहुन्न भने तपाईँ चर्चको पुलपिटको रक्षा गर्न सक्नुहुन्न. यसकारण तपाईँ नियमित रूपमा चर्च आउने बानी पसाल बन्ने हुन्छ. र यदि तपाईँ चर्चमा नियमित रूपमा आइराख्नु भएको छ तर अहिलेसम्म तपाईँ चर्चको सदस्य बन्नुभएको छ भने तपाईँलाई हामी उत्साह दिन्छौँ, तपाईँ पनि चर्चको सदस्य बन्नुहोस् र चर्चको चर्चप्रतिको आफ्नो जिम्मेवारी उठाउन सुरु गर्नुहोस्. चौथो, तपाईँले सुन्ने कुरामा विचार पुर्याएर, केवल चर्चको पुलपिट मात्र होइन, तपाईँ सामाजिक सञ्जालमा के सुन्नुहुन्छ, कसलाई सुन्नुहुन्छ, तपाईँ कसलाई फलो गरिराख्नु भएको छ, कसलाई सब्सक्राइब लाइक गरिराख्नु भएको छ, कसलाई सेयर गरिराख्नु भएको छ, युट्युबमा कसलाई हेरिराख्नु भएको छ, ती कुराहरूमा तपाईँ सावधान रहनुहोस्. झुटो शिक्षकहरू प्राय हाम्रो मोबाइल फोनको स्क्रिनहरूद्वारा हाम्रो जीवनमा आउँछ. अहिले हिजो आज यदि तपाईँलाई कुनै शिक्षालाई लिएर शङ्का लागेमा तपाईँ कन्फिडेन्ट हुनुहुन्न भने विश्वासयोग्य अरू दाजुभाइ दिदीबहिनीहरूसँग सल्लाह लिनुहोस्, उनीहरूको राय लिनुहोस्. र विशेष गरी म तपाईँलाई आग्रह गर्न चाहन्छु कि स्थानीय चर्चमा प्रचार गरिएको परमेश्वरको वचनभन्दा सामाजिक सञ्जालले तपाईँलाई चेलापनमा नहुर्काओस्, इन्टरनेटले तपाईँलाई चेलापनमा नहुर्काओस्. तपाईँ चर्चको पुलपिटबाट प्रचार भएको वचनद्वारा चेलापनमा हुर्किनुपर्छ. र पाँचौँ, प्रार्थनामा लगनशील भएर, प्रार्थनामा लगनशील भएर, साँचो सुसमाचार फैलियोस् भनेर निरन्तर प्रार्थना गर्नुहोस्. केसिबिसी लगायत अरू चर्चहरू प्रेरित सुसमाचारमा विश्वास गर्न, त्यसको घोषणा गर्न र त्यस अनुसार जीवन बिताउनमा स्थिर रहन सकुन् भनेर तपाईँ प्रार्थना गर्नुहोस्. हामी चर्चलाई हामी चर्चको पुलपिटको रक्षा गरेर झुटो शिक्षकहरूबाट हामी जोगाउन सक्छौँ. नम्बर तिन, सुसमाचारीय प्रेममा प्रतिबद्ध रहेर. हामी तेस्रो बुदामा आइपुगेका छौँ. यहाँ त कतिजनालाई अनुमान भइसकेको छ आज रेकर्ड तोडिनेवाला छौँ. पद आठ र सात, सरी पद पाँचदेखि सात. हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ. कुनै कुनै मानिसहरू ईश्वरबाट बरा लिएर फोस्रा तर्कहरूमा अल्मलिएका छन्। तिनीहरू व्यवस्थाका शिक्षक हुने इच्छा गर्छन्, तर आफैले बोलेको कुरा अथवा आफूले किटान गरेर भनेका कुरा तिनीहरू आफै बुझ्दैनन्। यो कुरा एकदमै महत्त्वपूर्ण छ। सुसमाचारको रक्षा गर्ने, सत्यको पक्षमा उभिने वा झुटो शिक्षाको खण्डन गर्ने नाममा, क्रममा धेरै मानिसहरूले प्रेमको सट्टा तर्क वितर्क खडा गरेका हामीले देखेका छौँ। विडम्बना यो हो कि यही नै झुटो शिक्षकहरूले गर्ने कार्य हो। उनीहरूको शिक्षाको लक्ष्य प्रेम होइन, उनीहरूको शिक्षाको लक्ष्य प्रेम होइन, तर विवाद र व्यर्थका तर्कहरू सिर्जना गर्नु हो। तर हाम्रो लक्ष्य फरक हुनुपर्छ। हाम्रो शिक्षाले परमेश्वर र उहाँका मानिसहरू प्रति प्रेम उत्पन्न गर्नुपर्छ। अन्तमा विश्वास, आशा र प्रेम रहन्छ, तर प्रेम नै सबैभन्दा ठुलो हो। यदि प्रेम छैन भने केवल सही शिक्षा, सिद्धान्त, सुधार वा वाद विवाद मात्र छ भने हामी केवल हल्ला मचाउने घन्टा मात्र हुन्छौँ। संसारले हामी ख्रिस्टका अनुयायी हौँ, ख्रिस्टको चेला हौँ, हामी उहाँका मानिस हौँ भने कसरी थाहा पाउँछ? हामीलाई छुट्याउने साँचो चिन्ह के हो? एक ख्रिस्टियन कसरी चिनिन्छ? एक साँचो ख्रिस्टियनको चिन्ह के हो? यसुले स्पष्टसँग बताइदिनु भएको छ कि साँचो ख्रिस्टियनको चिन्ह प्रेम हो, प्रेम हो। हामीले कति सत्य जान्दछौँ भन्ने कुराले होइन, तर त्यस सत्यको आधारमा हामीले ख्रिस्टलाई र उहाँको मानिसहरूलाई, एकअर्कालाई कति प्रेम गर्छौँ भन्ने कुराले हामीलाई ख्रिस्टका चेलाको रूपमा चिनाउँदछ। सुप्रिय, हामी यदि हाम्रो सिद्धान्तले हामीलाई परमेश्वर उहाँको मानिसहरूप्रतिको प्रेममा वर्णमत गरिरहेको छैन भने हामीले मुख्य कुरा नै छुटाइरहेका हुन्छौँ, मुख्य कुरा नै छुटाइरहन्छौँ। यदि हाम्रो सबै सिकाइ र ज्ञानले हामीलाई घमण्डी र अहङ्कारी मात्र बनाउँछ भने त्यो व्यर्थ हुन्छ, त्यो व्यर्थै हुन्छ। झुटो शिक्षकहरूको लक्ष्य प्रेम होइन, तिनीहरूले प्रेम गर्नुको सट्टा व्यर्थको बहस र घमण्डलाई बढावा दिन्छन्। उनीहरूको शिक्षाले मानिसहरूलाई परमेश्वरको नजिक ल्याउँदैन, न त उहाँको चर्चलाई निर्माण गर्छ। बरु यसले केवल व्यर्थता, विवाद, सेल्फ ग्लोरी, आत्ममहिमालाई प्रोत्साहन दिन्छ। तर मलाई गलत नबुझ्नुहोस्, मैले यहाँ यतिखेर यसो भनिराख्दाखेरि हामीले फेरि प्रेम नामक वेदीमा हामीले सत्यतालाई बलि चढाउनुपर्छ भनिरहेको छैन। मैले पटक्कै होइन, अरूलाई प्रेम गर्नु भनेको सत्य बोल्नुपर्ने ठाउँमा चुप लागेर बस्नु कदापि पनि होइन। यदि हाम्रो प्रेमले हामीलाई सत्य बोल्नबाट रोक्छ भने त्यो साँचो प्रेम होइन। साँचो प्रेमले सत्यसँग सम्झौता गर्दैन, बरु यसले त्यसलाई नम्रता र अनुग्रहको साथ प्रस्तुत गर्छ, कायम राख्छ। र पद पाँच अनुसार यस्तो प्रेम तिनवटा स्रोतबाट आउँछ, तिनवटा स्रोतबाट: शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वास। पहिलो, यो प्रेम शुद्ध हृदयबाट आउँछ, शुद्ध हृदयबाट। अर्को शब्दमा, यो परमेश्वरको आत्माद्वारा शुद्ध पारिएको र पुनर्जीवित भएको हृदयबाट आउँछ। नयाँ हृदय बिना त्यहाँ साँचो प्रेम सम्भव हुँदैन। मरेको हृदयले आफैले मात्र प्रेम गर्न सक्छ। मरेको हृदयले, अशुद्ध हृदयले परमेश्वर र उहाँका मानिसहरूलाई प्रेम गर्न सक्दैन। दोस्रो, यो प्रेम असल विवेकबाट आउँछ। हाम्रो विवेक एउटा नैतिक कम्पास जस्तै हो, यसले हामीलाई के सही हो के गलत हो छुट्याउन सहायता गर्छ। तर पापको कारण हाम्रो प्राकृतिक विवेकमा खोट छ र यसले हामीलाई सही तरिकाले डोर्याउन सक्दैन। तर एक पुनर्जीवित, नयाँ पारिएको असल विवेकले सही कुराको समर्थन गर्छ र गलत कुराको निन्दा गर्छ। अर्थात् असल विवेकले सहीलाई सही भन्छ, गलतलाई गलत भन्छ, सेतोलाई सेतो भन्छ, कालोलाई कालो भन्छ, सेतोलाई कालो बनाउँदैन, कालोलाई सेतो बनाउँदैन। यसको विपरीत, एक भ्रष्ट विवेकले गलत कुराको समर्थन गर्छ र सही कुराको निन्दा गर्छ। पापमा जिरहेको व्यक्तिको बारेमा तपाईँ यसो विचार गर्नुहोस् न, जसको विवेक भ्रष्ट छ, जब उसलाई सुधार गरिन्छ तब उसले तुरुन्तै यसुले हामीलाई प्रेम गर्न सिकाउनु भएको छ, न्याय गर्नु होइन भनेर उसले भन्छ। यो एक भ्रष्ट विवेकको सङ्केत हो। एक असल विवेकले साँचो प्रेम र पापको त्यो अनुमोदन बिचको भिन्नता छुट्याउँछ। र तेस्रो, यो प्रेम विश्वासको निष्कपटताबाट आउँछ, अथवा निष्कपट विश्वासबाट आउँछ। निष्कपट विश्वास ख्रिस्टलाई मुक्तिदाताको रूपमा भएको एक साँचो मुक्तिदाताको रूपमा लिने एक साँचो विश्वास हो, जसले साँचो प्रेम उत्पन्न गर्छ। यो एक झुटो वा नक्कली विश्वास होइन, जसले केवल कपट, ढोङ र घृणा उत्पन्न गर्छ। अर्कोतर्फ झुटो शिक्षकहरूको हृदय शुद्ध हुँदैन, तिनीहरूको हृदय अशुद्ध हुन्छ, अपवित्र हुन्छ, भ्रष्ट हुन्छ, तिनीहरूसँग असल विवेक हुँदैन। तिनीहरूले नैतिक कम्पास, तिनीहरूको नैतिक कम्पास तिनीहरूको अशुद्ध हृदयले गर्दाखेरि दूषित पारिएको हुन्छ, न त तिनीहरूको विश्वास निष्कपट नै हुन्छ, बर तिनीहरूको विश्वास कपटी र झुटो हुन्छ। यसकारण तिनीहरूले परमेश्वर र उहाँको चर्चलाई साँच्चै प्रेम गर्न सक्दैन। उनीहरूका कार्यहरूले परमेश्वरको प्रतिष्ठालाई, परमेश्वरको नाउँलाई र चर्चको गवाई दुवैलाई हानि पुर्याउँछ। फलस्वरूप केही मानिसहरू प्रेमबाट टाढा लगिन्छन् र व्यर्थको बहस र उनीहरू विवादमा फस्छन् र पछले त्यही कुरा यहाँनिर हामीलाई बताएका हामी देख्दछौँ। जसरी रेलले आफ्नो लिक छोड्दा दुर्घटना हुन्छ, त्यसरी नै केही मानिसहरू झुटो शिक्षकहरूको नेतृत्वलाई पछ्याएर सही बाटोलाई छोड्दाखेरि, सुसमाचार छोड्दाखेरि उनीहरू पनि आत्मिक रूपमा दुर्घटनामा परेका छन्। झुटो शिक्षकहरूले परमेश्वरलाई प्रेम गर्दैन, तिनीहरूले यसु अर्थात् सुसमाचार वा चर्चलाई प्रेम गर्दैन, बरु तिनीहरू विचारहरूको फ्यान हुन्छन्, वाद विवाद र व्यर्थका बहसलाई प्रेम गर्छन्। उनीहरू केवल गफाडीहरू हुन्छन् जो आफ्नो अनुमानको कुरा मात्र सिकाएर चर्चमा भ्रम फैलाउँछ। पद सातलाई तपाईँ एकपल्ट हेर्नुहोस् न, पद सातलाई, तिनीहरू व्यवस्थाको शिक्षक हुने इच्छा गर्छन् तर आफैले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेको कुरा तिनीहरू आफै बुझ्दैनन्। कतिपय झुटो शिक्षकहरू सुरुमा इमान्दार र मनसाय र चर्चलाई मद्दत गर्ने इच्छाका साथ शिक्षक बन्छन् सुरुमा, तर तिनीहरू परमेश्वरको वचनलाई सही तरिकाले प्रयोग गर्न सुसज्जित नभएको कारणले एक झुटो शिक्षक बनि पठाउँछन्। त्यसैले पावलले एक एल्डरको योग्यताको रूपमा विशेष गरी यानि सही सिद्धान्त सिकाउने एउटा क्षमतामा जोड दिन्छन् कि पास्टर सुयोग्य शिक्षक हुनुपर्छ, किनकि एफिसीको चर्चमा सिकाउन नसक्ने मानिसहरू एल्डर बन्ने कोसिस गरिरहेका थिए। तर प्रायः यसको विपरीत झुटो शिक्षकहरूमा चर्चप्रति त्यो प्रेम र साँचो सेवा गर्ने हृदय हामीको कमी देख्दछौँ। उनीहरू स्वार्थका कारण सेवा गर्छन्, पहिचानको लागि उनीहरूले सबै कुरा गर्छन्। अभिषिक्त जन, म्यान अफ गड भनिनुमा उनीहरू मन पराउँछन् र बगालको साँचो हेरचाह गर्नुको साटो उनीहरू मानिसहरूको प्रशंसा खोज्छन्। र सबैभन्दा दुःखलाग्दो कुरा भनेको भक्ति चाहिँ फाइदा उठाउने उपाय हो भने उनीहरू ठान्छन्। पक्कै पनि झुटो शिक्षकहरू आत्मविश्वासी, साहसी, आकर्षक, कन्फिडेन्ट हुन्छन् र उनीहरूले कन्फिडेन्टका साथ घोषणा गरिरहेका हुन्छन्, बोलिरहेको हुन्छन्, सिकाइरहेको हुन्छन्। उनीहरूको फलोवर्स हेर्नुभयो, उनीहरूको भ्युज तपाईँले हेर्नुभयो भने, कति मान्छेले हेरिरहेको छ युट्युबमा हेर्नुभयो भने तपाईँ छक्क पर्नुहुन्छ, भिड उनीहरूको पछि लागेको छ। तर तिनीहरूलाई सत्यको ज्ञान छैन, सत्य ज्ञान छैन। र आज युट्युबमा पनि यस्ता उदाहरण हामी धेरै देख्छौँ। उनीहरूको आत्मविश्वासले, उनीहरूको कन्फिडेन्टले केही पनि प्रमाणित गर्दैन। धेरै सब्सक्राइबर हुनु, धेरै भ्युज हुनुको अर्थ त्यो सही नै छ, ठिकै छ भन्ने छैन। हामी ती कुराहरूलाई लिएर होस्याहार्नुपर्छ। र ती झुटो शिक्षकहरूलाई जाँच्ने एउटा तरिका कि तपाईँले सुन्ने शिक्षकहरूले तपाईँको जीवनमा परमेश्वर र उहाँको चर्चप्रति प्रेम उत्पन्न गर्दैछ कि तिनीहरूले तपाईँलाई पापलाई घृणा गर्न र पवित्रताको पछि भाग्नलाई मद्दत गर्दैछ कि तिनीहरूले तपाईँलाई ख्रिस्टलाई छोडेर कतै स्वास्थ्य, धन र समृद्धि वा अन्य सांसारिक त्यो भौतिक आशिषहरूको पछि भागदौड गर्ने मात्र बनाइरहेको छैन। तपाईँ होसियार हुनुपर्ने हुन्छ। र अन्त्यमा हामी परमेश्वरको व्यवस्थालाई ठिक तरिकाले बुझेर र प्रयोग गरेर झुटो शिक्षकहरूबाट हामी चर्चलाई सुरक्षा दिन्छौँ, जोगाउँछौँ। 8-11 पद, यदि हामीले व्यवस्थाको उद्देश्य, व्यवस्था किन दियो, यसको सही प्रयोग के हो भनेर बुझेनौँ भने झुटो शिक्षकहरूले त्यसलाई बङ्ग्याउन सक्छ र हामीलाई सत्यबाट टाढा लैजान सक्छ। जब व्यवस्थालाई सही तरिकाले प्रयोग गरिन्छ तब त्यो असल हुन्छ. वचन सङ्ग्रह 19 भन्छ परमेश्वरको वचन सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने. जसरी तर जसरी जुनै पनि कुरा दुरुपयोग हुनसक्छ, त्यसै गरी व्यवस्था पनि दुरुपयोग हुनसक्छ, परमेश्वरको वचन पनि दुरुपयोग हुनसक्छ. र पावलका विरोधीहरू, एफिससले सामना गरेको झुटो शिक्षकहरू यसैमा दोषी थिए. उनीहरूले व्यवस्थाको दुरुपयोग गरिरहेका थिए. कसरी? तिनीहरूले व्यवस्था पालन गरेर मुक्ति पाउन खोजेर, व्यवस्था पालनद्वारा मुक्ति पाउने कोसिस गरेर व्यवस्थाको दुरुपयोग गरिरहेका थिए. जसलाई बाइबलले अथवा हामी ईश्वरशास्त्रीय रूपमा व्यवस्था बाँध अथवा नीति बाँध भनेर भन्दछौँ. र कसै कसैले व्यवस्था पढ्छन् र यसले के माग गर्छ त्यो देख्छ, र उनीहरूले आफैले यसरी भन्छ कि यदि मैले यी सबै नियमहरू पालन गरेँ भने मैले आफैले बचाउन सक्ने रहेछु. तर यो असम्भव छ. कसैले पनि पूर्ण रूपमा सम्पूर्ण व्यवस्था पालन गर्न सक्दैन. धर्मशास्त्र स्पष्ट छ, सबै मानिसले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्. कसैले पनि 100 त्यो अङ्क ल्याउन सक्दैन. जब परमेश्वरले सुरुमा 10 आज्ञा दिनुभयो, उहाँले ती 10 आज्ञा मुक्ति पाउने, मुक्ति कमाउने माध्यमको रूपमा दिनुभएको थिएन. ती आज्ञाहरू परमेश्वरले आफ्नो मानिसहरूलाई मिश्र देशबाट उद्धार गरिसकेपछि अब कसरी जिउनुपर्छ भनेर दिनुभएको थियो. व्यवस्था कहिले पनि मुक्ति दिनको लागि दिएको थिएन, बचाउने उद्देश्यले दिएको थिएन. व्यवस्थाको उद्देश्य पापलाई प्रकट गर्नु र हामीलाई मुक्तिदाता येशू ख्रीष्टतर्फ डोर्याउनु थियो. र यदि व्यवस्थाले यदि हाम्रो जीवनमा त्यसरी नै काम गरिरहेको छ भने, व्यवस्थाले हाम्रो पापहरू देखाइदिइरहेको छ र हामीलाई ख्रीष्टतर्फ डोर्याइरहेको छ भने, व्यवस्थाको सही प्रयोग भइरहेको छ. व्यवस्था ऐना जस्तै हो. जब तपाईँ ऐनामा हेर्नुहुन्छ, तपाईँ आफ्नो अनुहारमा भएको फोहोर देख्नुहुन्छ, त्यो फोहोर देखेपछि तपाईँ ऐनाले त्यो फोहोर तपाईँ फेरि सफा गर्न चाहनुहुन्न. ऐनामा गएर तपाईँ आफ्नो अनुहार दल्नुहुन्न, तपाईँ के गर्नुहुन्छ, तपाईँ पानी लिन जानुहुन्छ नि, पानीले आफ्नो अनुहारमा तपाईँले त्यो छ्याप्नुहुन्छ अनि सफा गर्नुहुन्छ. व्यवस्थाले हाम्रो पाप देखाउँछ, तर यसले हामीलाई शुद्ध पार्न सक्दैन. व्यवस्थाले हामीलाई बचाउन सक्दैन. व्यवस्थाको उद्देश्य हामीले ख्रीष्टतर्फ डोर्याउनु हो, जसले हामीलाई धोएर सफा पार्न सक्नुहुन्छ, जसले हामीलाई बचाउन सक्नुहुन्छ. तर पावल भन्छन्, र यो एकदमै रोचक कुरा छ, कि व्यवस्था असल मानिसको निम्ति होइन. 9 पदमा हामी यो जान्दछौँ कि व्यवस्था असल मानिसको निम्ति होइन. यसको अर्थ यो हो कि व्यवस्थाले आफूलाई धर्मी ठान्नेहरूलाई फाइदा दिँदैन. यदि हामी ऐना हेर्छौँ र ऐना हेर्दाखेरि हाम्रो अनुहारमा देखेको हामी फोहोर देख्छौँ, तर पनि केही पनि गर्दैन भने त्यो ऐनाले कति पनि हामीलाई फाइदा गर्दैन. त्यसै गरी आफूलाई धर्मी ठान्ने व्यक्तिहरूलाई व्यवस्थाले कति पनि फाइदा दिँदैन. जसरी औषधिको पूर्जाले, त्यो प्रिस्क्रिप्सनले बिरामीलाई फाइदा दिँदैन यदि ऊ औषधि लिन तयार छैन भने. त्यसरी नै परमेश्वर वचनको ज्योतिमा आफ्नो पापहरू स्वीकार गर्न र मुक्तिदाता फर्कन नचाहनेहरूलाई व्यवस्थाले कति पनि फाइदा दिँदैन. यसले भन्नुभयो, म स्वधर्मीहरूलाई होइन तर पापीहरूलाई पश्चाताको निम्ति बोलाउन आएको हुँ. सो व्यवस्थाको उद्देश्य हाम्रो पाप र मुक्तिदाताको लागि हाम्रो आवश्यकता प्रकट गर्नु हो. यसले सुसमाचारको पछाडि रहेको त्यो खराब समाचार देखाउँदछ व्यवस्थाले, कि हरेक व्यक्तिले पवित्र परमेश्वर विरुद्ध पाप गरेको छ र उहाँको धार्मिक न्यायको अधीन मुनि छ. तर यस फैसलालाई, बाइबलको यस फैसलालाई, वर्डिकलाई स्वीकार नगर्ने परमेश्वरको व्यवस्थाको अधिकारको प्रतिरोध गर्नेहरूले मुक्ति पाउने छैन. केवल आफ्नै आवश्यकता स्वीकार गर्ने र ख्रीष्टतर्फ फर्किनेले मात्र पापको क्षमा र जीवन प्राप्त गर्नेछन्. र पावलले यहाँनिर व्यवस्थाले निन्दा गर्ने 2 प्रकारका पापहरू यहाँनिर सूचीबद्ध गरेका छन्, परमेश्वर विरुद्धको पाप र छिमेकीहरू विरुद्धको पाप. परमेश्वर विरुद्धको पापमा यहाँ व्यवस्था भङ्ग गर्नेहरू, अनेककारीहरू, भक्तिहीन पापीहरू, अपवित्र दूषितहरू पर्दछन् यहाँनिर. र छिमेकीको विरुद्धको पापमा यहाँनिर पितृघातक, मातृघातक, ज्यानमाराहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, अपहरणकारीहरू, झुटा बोल्नेहरू, झुटा गवाही दिनेहरू र सत्य सिद्धान्तको विरुद्धमा भएका अरू यस्तै कुराहरू पर्दछन्. र प्रियहरू, यी पापहरूको सूची यसकारण दिएको छ ताकि कसैले पनि मैले ती पापहरू कहिले गरेको छैन वा यो व्यवस्था मेरो लागि होइन, यो त अरू मानिसहरूको निम्ति, फलानाको निम्ति, फलाना हो नि त ज्यानमारा, त फलाना हो व्यभिचारी, फलाना हो अपहरणकारी, फलाना हो खराब पापी, त्यसो भन्नको लागि यो व्यवस्था दिएको छैन, त्यो त व्यवस्थाको अनुचित प्रयोग हुनेछ। व्यवस्थाले हामीलाई हाम्रो अपराधलाई प्रकट गर्दै सही तरिका दोषी ठहराउँछ। त्यसैले यहाँ पावलले थप्छन् अन्तिममा कि सत्य सिद्धान्तको विरुद्धमा भएको अरू यस्तै कुराहरू, किनकि हामीले गरेको हरेक पापको सूची बनाउन असम्भव छ। यो व्यवस्थाले यहाँनिर उल्लेख गरेको अथवा यहाँनिर अहिले बच्चामा उल्लेख भएको यी पापहरू र यी पापी मानिसहरू हामी सबैलाई समेट्दछ। यसमा हामी सबैजना यसमै पर्दछौँ, हामी कोही पनि अछुत छैनौँ। त्यस कारण व्यवस्थाको सही प्रयोगले यसो भनी स्वीकार गर्छ कि म व्यवस्था नमान्ने मानिस हुँ, म अनज्ञकारी हुँ, म अधर्मी हुँ, म पापी हुँ, म अपवित्र हुँ, म अशुद्ध छु, मेरो हृदयमा मैले मेरो हृदयमा क्रोध र हत्याको विचार राखेको छु, हृदयमा अभिलाषा गरेर मैले व्यभिचार गरेको छु, झुट बोलेको छु, चोरी गरेको छु, कुरा काटेको छु र मेरो छिमेकीको विरुद्धमा झुटो गवाही दिएको छु, अब म के गरौँ? व्यवस्थाले हामीलाई यसो भन्ने बनाउनुपर्छ। र प्रिय यतिखेर अनि सुसमाचार वास्तवमा सुसमाचार भन्छ। यतिखेर जब व्यवस्थाले हाम्रो पापहरू देखाइदिन्छ अनि त्यो व्यवस्थाको जब हामी फैसला हामी स्वीकार गर्छौँ तब सुसमाचार वास्तवमा सुसमाचार भन्छ कि यसु आफै श्राप बनेर हामीलाई व्यवस्थाको श्रापबाट छुटकारा दिन संसारमा आउनुभयो। उहाँले हाम्रो तर्फबाट व्यवस्थाले पूर्ण रूपमा पालन गर्नुभयो र त्यसको श्राप त्यसको श्रापलाई आफै माथि लिनुभयो र क्रुसमा मर्नुभयो। परमेश्वरको महिमा होस्। फेरि तपाईँ आज क्रिसमा हुनुहुन्न भने म आशा गर्दछु तपाईँले यो कुरा देख्दै हुनुहुन्छ कि तपाईँ पनि पापको दोषी हुनुहुन्छ र तपाईँलाई पनि एक मुक्तिदाताको आवश्यकता छ। र सुसमाचार यही हो कि यसु ख्रिस पापीहरूको मुक्तिदाता हुनुहुन्छ। त्यसो प्रिय आज तपाईँ यसु ख्रिसमा हुनुहुन्न भने म तपाईँलाई बिन्ती गर्दछु तपाईँ आफ्नो पापहरूबाट फर्किनुहोस् र यसु ख्रिसमा विश्वास गर्नुहोस् र तपाईँको पनि उद्धार हुनेछ। यो व्यवस्थाको सन्दर्भमा मैले एउटा उल्लेख गर्नैपर्ने कुरा के छ भने व्यवस्थाको सन्दर्भमा दुईवटा त्यहाँनिर दुईवटा चरम अवस्थाहरू हुन्छ, ट्रु एक्सट्रिम भन्छ हामी, दुईवटा चरम अवस्थाहरू। पहिलो भनेको जब जब हामी व्यवस्थाको कुरा गर्छौँ, व्यवस्थाको सही प्रयोगको बारेमा कुरा गर्छौँ, यसको दुरुपयोगको बारेमा कुरा गरिरहेको छौँ अनि अहिले भर्खरै हामीले व्यवस्थावादको कुरा गरिसक्यौँ, हामी लिगलिजमको बारेमा, जसले मुक्तिको लागि व्यवस्थामाथि भरोसा गर्छ। र दोस्रो भनेको त्यहाँ व्यवस्था विरोधी वाद नामक अर्को व्यवस्थाको दुरुपयोग गर्ने तरिका पनि छ, जसले व्यवस्थालाई पूर्ण रूपमा अस्वीकार गर्छ। एउटाले भन्छ मुक्ति पाउनलाई हामीले व्यवस्था पालन गर्नुपर्छ, अर्कोले भन्छ हामी मुक्ति पाइसकेको छौँ, हामीले व्यवस्थालाई हामीले अब इन्कार गर्दा हुन्छ, यसलाई हामीले नपछ्याउँदा हुन्छ, यसलाई छाडिदिँदा हुन्छ, ध्यान नदिँदाखेरि हुन्छ। र यी दुवै अतिवादी विचारहरूबाट चर्चलाई हामीले जोगाउनुपर्छ, चर्चलाई हामीले जोगाउनुपर्छ, होइन भने हामी फेरि झुटो शिक्षामा हामी परिणत हुन सक्छौँ, झुटो चर्चमा हामी परिणत हुन सक्छौँ। त्यसैले व्यवस्थाको सही प्रयोगको त्यो अर्को तेस्रो विकल्प छ जसले हामीलाई दुवै चरम अवस्थाहरूबाट बचाउँदछ र त्यो सुसमाचार। म हाम्रो मेरो जेठो छोरा इथनलाई बेला बेलामा स्केटिङ गर्न लैजान्छु, स्केटिङ अहिले स्केटिङको चलन चल्ती तपाईँलाई थाहा छ। पहिलो दिन इथनले त्यो छेउको रेलिङ स्केटिङको फिल्डको छेउको रेलिङ उसले समातेर उसले हिँड्न सिक्नु पर्थ्यो। रेलिङ बिना इथन लड्न सक्थ्यो, त्यो व्यवस्था विरोधी वाद। यसको अर्थ रेलिङ चाहिन्छ, व्यवस्था चाहिन्छ, व्यवस्था विरोधी वाद भनेको चाहिँ त्यही हो। चाहिँदैन हामीलाई रेलिङ चाहिँदैन, व्यवस्था चाहिँदैन, त्यो लड्न सक्छ, त्यो पतन हुनसक्छ। तर यदि फेरि इथनले रेलिङलाई मात्र समातेर बस्छ भने ऊ अगाडि बस्न सक्दैन, अगाडि बढ्न सक्दैन, उसले कुनै पनि प्रगति गर्दैन। ऊ रेलिङलाई समातेर बस्छ भने र त्यो व्यवस्थावाद हो। हामी व्यवस्थालाई नै हामीले अन्तिम बनायौँ भने त्यसलाई हामी बचाउन सक्दैन। जसरी रेलिङले हामीलाई अगाडि बढ्न सहायता गर्नुभयो त्यसरी नै व्यवस्थाले हामीलाई ख्रिस्तर्फ बढ्नलाई सहायता गर्नुपर्छ। सुसमाचार हामीलाई रेलिङलाई समातेर अगाडि बढ्न सहायता गर्छ, अर्थात् व्यवस्थाले हामीलाई ख्रिस्तर्फ डोर्याउँछ। र पद 11 यही भन्छ, यो मलाई सुम्पिएका परमधन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ। यसको अर्थ व्यवस्थाले सही तरिकाले प्रयोग गर्नको लागि हामीले त्यसलाई परमधन्य परमेश्वरको महिमित सुसमाचारको प्रकाशमा व्याख्या गर्नुपर्छ। व्यवस्था सुसमाचारको एक आवश्यक अंश हो। व्यवस्था बिना हामीलाई पापको ज्ञानै हुने थिएन र हामीलाई मुक्तिदाताको खाँचै हुने थिएन। व्यवस्था एक सिटी स्क्यान जस्तै हो, जसले हाम्रो आत्मिक अवस्था मा के समस्या छ भनेर देखाइदिन्छ, तर त्यो आफैमा उपचार होइन। व्यवस्थाले केवल रोग मात्र पत्ता लगाउने काम गर्छ, तर उपचार ख्रिस्ट हुनुहुन्छ, ख्रिस्ट हुनुहुन्छ, ख्रिस्ट औषधि हुनुहुन्छ। उहाँको रगत हाम्रो पापग्रस्त प्राणको लागि औषधि हो। त्यसैले पावलले सुसमाचारलाई यहाँनिर महिमित भन्दैछन्। सुसमाचार यसकारण महिमित छ किनकि यसले हामीलाई परमेश्वरको धार्मिक व्यवस्था अन्तर्गत हाम्रो पाप देखाइदिन्छ र एकैसाथ हामीलाई ख्रिस्ततर्फ डोर्याउँछ, जसले हाम्रो लागि व्यवस्था पुरा गर्नुभयो र त्यसको श्रापबाट हामीलाई छुटकारा दिनुभयो। र सुसमाचारमा हामी परमेश्वरको पवित्रता, हाम्रो पापीपन र ख्रिस्टद्वारा उहाँको अनुग्रह देख्छौँ। र हामी चर्चलाई कसरी हामी झुटो शिक्षकहरूबाट जोगाउन सक्छौँ, जसले व्यवस्थालाई परमेश्वर वचनलाई बङ्ग्याउँछ, व्यवस्थालाई सही तरिकाले बुझेर यसलाई सही तरिकाले प्रयोगमा ल्याएर। अनि वचनको परिचयमा तपाईँहरूलाई एउटा दम्पतिले मलाई बेलुकी खाना निम्तो पठाएको थियो इमेलको बारेमा मैले भन्दै थिएँ, तर त्यो इमेल नक्कली थियो, त्यो स्प्याम थियो र म ठगिनबाट जोगिएँ। त दुःखको कुरा, धेरै मानिसहरू इमेल, वाट्सएप र अरू मेसेन्जरबाट आउने यस्ता स्क्यामहरूको शिकार भएका छन्। सावधानी नपनाउने धेरैले ठुलो मूल्य चुकाउनु परेको छ। धेरैले पैसा, व्यक्तिगत आफ्नो विवरण, गोपनीयता, त्यो गोप्य जानकारीहरू समेत गुमाउनु परेको छ। कति धेरै शर्म उनीहरूले खेप्नु परेको छ। तर ती क्षतिहरू जति नै गम्भीर भए पनि झुटो शिक्षकहरूको स्क्यामको शिकार हुनु अझ खतरनाक कुरा हो, अझ खतरनाक कुरा हो। पैसा गुमाउनु पीडादायक कुरा छ, तर आत्मा गुमाउनु अनन्तकालसम्मको निम्ति विनाश हो। गोपनीयता गुमाउनु क्षणिकको लागि शर्मजनक कुरा हो, तर आफ्नो साँचो सुसमाचार गुमाउँदा न्यायको दिनमा सदैवको निम्ति हामी शर्माउनु पर्ने हुन्छ। त्यसैले हामीले आफूलाई र हाम्रो चर्चलाई झुटो शिक्षाद्वारा आउने शैतानको पासबाट सावधानीपूर्वक जोगाउनै पर्छ। त्यसो भए हामीले हाम्रो चर्चलाई झुटो शिक्षकहरूबाट कसरी जोगाउन सक्छौँ? आजको हाम्रो पाठबाट हामीले चारवटा तरिकाले हेरिसकेको छौँ, चारवटा तरिकाले। पहिलो, प्रेरितहरूको शिक्षामा दृढ रहिरहेर। दोस्रो, चर्चको पुलपिटलाई सावधानीपूर्वक रक्षा गरेर। तेस्रो, सुसमाचारे प्रेममा प्रतिबद्ध रहेर। र अन्तिम, चौथो, परमेश्वरको व्यवस्थालाई ठिक तरिकाले बुझेर र प्रयोग गरेर। अनुसार प्रार्थना गरौँ।